नमस्कार, आज हामी व्यावसायिक ऋणको कुरा गर्दैथौ। झापाका राजेश थापाको कथा सुन्नुभएकै होला। चिया कारखाना बढाउन खोज्दा उहाँले ब्याङ्कको विज्ञापनको 9.99% ब्याज दर देख्नुभयो। आकर्षक त थियो नि, होइन?
हो नि, तर वास्तविक ऋण लिँदाको कथा अलि फरक हुन्छ, खास गरी नेपालको अहिलेको आर्थिक अवस्थामा। विज्ञापनले त आधा मात्रै देखाउँछ।
त्यही त, त्यही भएर आज हामी 2082 सालमा नेपालमा व्यावसायिक ऋण लिँदा त्यो विज्ञापनको अङ्कभन्दा पर के हुन्छ, वास्तविक वित्तीय भार कस्तो पर्छ, त्यसमा गहिरिएर हेर्दैछौँ।
एकदम, यो खालि ब्याज दरको तुलना मात्रै होइन, बरु हाम्रो नियम कानुन, ठाउँ अनुसारको अवस्था अनि त्यो सम्बन्धमा आधारित ब्याङ्किङ संस्कृतिले वास्तविक खर्चलाई कसरी फरक पार्छ भन्ने कुरा हो।
हो, र हामीले यो कुराकानी एउटा भर्खरेको ब्याङ्किङ विश्लेषण गाइडमा आधारित रहेर गरिरहेका छौँ। हाम्रो लक्ष्य चाहिँ लुकेका खर्चहरू पत्ता लगाउने। नेपाल राष्ट्र ब्याङ्कको नीति, कम्पनी ऐन जस्ता कुराको असर बुझ्ने अनि ब्याङ्कसँगको सम्बन्ध कत्तिको महत्त्वपूर्ण छ र कुन ब्याङ्क कस्तो छ भनेर अलि प्रस्ट्याउने।
सही हो, र सुरुमै के निचोड भनिहाल्छु नि त। हेर्नुहोस्, ब्याङ्कहरूले बाहिर भन्ने कुरा उस्तै लागे पनि वास्तवमा तिर्ने ब्याज दरमा 2-4% फरक पर्न सक्छ।
2-4%? त्यो त धेरै हो नि।
धेरै हो, अनि त्यो विज्ञापनमा नदेखिने अरू खर्चहरू छन् नि, जस्तै प्रशोधन शुल्क, कागजपत्र बनाउने खर्च, यस्तैले मात्रै 75,000 देखि 2,00,000 रुपियाँसम्म थपिन सक्छ।
ए, त्यो लुकेका खर्चले
हो। अनि अरू मुख्य कुरा के छ भने, सरकारी ब्याङ्कहरू पनि पहिले जस्तो छैनन्। उनीहरूले पनि सेवा र दक्षतामा निजी ब्याङ्कसँग प्रतिस्पर्धा गर्न थालिसके।
त्यो पनि रोचक कुरा भयो।
अनि अहिलेको ब्याजदरको अवस्था हेर्दा अलि स्थिर आम्दानी हुने व्यवसायलाई चाहिँ फ्लोटिङ दर, मतलब परिवर्तन भइरहने दर, फिक्स्ड भन्दा फाइदाजनक हुन सक्छ।
अनि सम्बन्धको कुरा नि,
त्यो त नेपालमा एकदम महत्त्वपूर्ण। बलियो ब्याङ्किङ सम्बन्धले क्रेडिट स्कोरले भन्दा बढी काम गर्न सक्छ।
ल, त्यसो भए त्यो 9.99% विज्ञापनको कुरामा फर्कौ। त्यो दर वास्तवमा कतिजनाले पाउँछन् त?
त्यो त एकदमै थोरैले पाउने हो, सायद 3% भन्दा नि कम होलान् त्यस्ता ऋणी। जसको प्रोफाइल एकदमै राम्रो छ, जोखिम एकदमै कम छ, उनीहरूका लागि मात्र हो।
भनेपछि धेरै जसोले बढी तिर्नुपर्छ।
अवश्य, अधिकांश व्यवसायले त विज्ञापनको दरभन्दा 2.5-4% बढी ब्याज तिर्नुपर्ने हुन्छ। ब्याङ्कले जोखिम हेर्छ नि त, व्यवसाय कस्तो हो, पैसा कति नियमित आउँछ, कुन क्षेत्रको हो, सबै मूल्याङ्कन हुन्छ।
बुझे, अब ब्याजदर बाहेकका ती लुकेका खर्चहरूबारे अलि विस्तारमा भन्नुहोस् न, कहाँ कहाँ लाग्छ त्यो 75,000 देखि 2,00,000?
मुख्य त प्रशोधन शुल्क भयो, त्यो कर्जा रकमको 0.25%देखि 2.5% हुन सक्छ, तर औसतमा 0.75%देखि 1.5% जति लाग्छ।
ए, त्यो रकम अनुसार फरक पर्ने भयो।
हो, अनि कानुनी शुल्क, धितो राख्ने सम्पत्तिको मूल्याङ्कन गर्ने खर्च, अनिवार्य बिमा गराउनुपर्छ सम्पत्तिको, कर्जाको, त्यसको खर्च, अनि विभिन्न कागजपत्र मिलाउँदा लाग्ने खर्चहरू पर्छन्। ठुलो प्रोजेक्ट भयो भने त यो रकम अझै बढ्छ।
यति मात्रै हो कि अरू पनि छन्?
थपिन सक्छन्, परियोजना अनुसार फरक पर्छ। जस्तै क्रेडिट ग्यारेन्टी कर्पोरेसनलाई तिर्नुपर्ने शुल्क होला, वातावरणीय प्रभाव मूल्याङ्कन वा त्यसको बिमा गर्नुपर्ला, मुख्य मान्छेको जीवन बिमा माग्ला ब्याङ्कले, यस्ता कुराले वार्षिक थप 1.5-2% लागत बढाउन सक्छ।
ओहो, यी कुरा त सुरुमा खासै ख्याल गरिँदैन।
गरिँदैन नि, त्यही भएर लुकेका लागत बनिएको।
यसमा हाम्रो केन्द्रीय ब्याङ्क नेपाल राष्ट्र ब्याङ्कको भूमिका चाहिँ कस्तो हुन्छ? ब्याजदर निर्धारणमा कत्तिको हात हुन्छ उसको?
राष्ट्र ब्याङ्कको नीतिगत दर पोलिसी रेटले सिधै असर पार्छ। जस्तो आर्थिक वर्ष 80-81 अन्त्यतिर 6.5% थियो, होइन, त्यसले वाणिज्य ब्याङ्कहरूको आधार दरलाई प्रभाव पार्छ।
आधार दर भनेको?
आधार दर भनेको चाहिँ ब्याङ्कले आफ्नो फण्डको लागत, सञ्चालन खर्चहरू हिसाब गरेर निकाल्ने एउटा न्यूनतम दर हो, अनि त्यही आधार दरमा ब्याङ्कले आफ्नो नाफा र जोखिम अनुसार प्रिमियम थपेर बल्ल ऋणको ब्याजदर तय गर्छ। राष्ट्र ब्याङ्कको एकीकृत निर्देशिका मान्नै पर्यो, त्यसमा सबै नियम हुन्छन्।
ए, अनि ब्याङ्कले त्यो प्रिमियम थप्दा के हेर्छ त? ठाउँ अनुसार पनि फरक पर्छ।
पर्छ नि, ऋणीको जोखिम त हेरिहाल्छ, अनि व्यवसाय कुन ठाउँमा छ, जस्तै वीरगंजको बजार र पोखराको बजार फरक हुन सक्छ। व्यवसायको नगद प्रवाह कस्तो छ, चाडपर्वमा बढी चल्ने हो कि मनसुनमा सुस्त हुने हो कि होइन, अनि त्यो भारत नेपाल सिमानाको अवस्थाले पनि कहिलेकाहीँ फरक पार्छ। यी सबै कुरा मूल्याङ्कन हुन्छ।
बुझियो। अब व्यावसायिक ऋणका प्रकारबारे पनि थोरै कुरा गरौं। चालु पुँजी कर्जा र आवधिक कर्जा, चालु पुँजी किन यति महत्वपूर्ण छ नेपालमा?
चालु पुँजी कर्जा भनेको त दैनिक कामकाज चलाउन चाहिने पैसा हो। नेपालमा कस्तो छ भने दसैँ तिहार जसका बेला खर्च ह्वात्तै बढ्छ, होइन, अनि मनसुनमा कतिपय व्यवसाय अलि सुस्त हुन्छ। यस्तो बेला पैसा अड्किन सक्छ। हो, त्यही व्यवस्थापन गर्न चालु पुँजी कर्जा एकदमै महत्वपूर्ण छ।
यसको ब्याज कति जति पर्छ?
सामान्यतया 11.5%देखि 16.5%सम्म हुन्छ। अनि यसमा पनि प्रशोधन शुल्क त लागिहाल्छ, 0.5%देखि 1.5%सम्म।
अनि आवधिक कर्जा नि, टर्म लोन?
त्यो चाहिँ अलि लामो समयको लागि लिइन्छ, खास गरी सम्पत्ति किन्दा, मेसिन थप्दा वा कारखाना विस्तार गर्दा। यसमा कहिलेकाहीँ सरकारले प्राथमिकता दिएको क्षेत्र छ भने, जस्तै आयात घटाउने खालको उद्योग छ भने, अलि सस्तो ब्याजदर पनि पाइन्छ।
जस्तो?
जस्तो सुनसरीमा एउटा प्याकेजिङ उद्योगले यस्तै प्राथमिकता पाएर 10.8%मै ऋण पाएको उदाहरण छ।
राम्रो रहेछ। अब ब्याङ्क छान्ने कुरा गरौँ। सरकारी ब्याङ्क कि निजी ब्याङ्क, के फरक छ खासमा?
पहिले सरकारी ब्याङ्क मतलब नेपाल ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क आरबीबी अलि सुस्त थिए भन्ने थियो, तर अहिले धेरै सुधार भएको छ। उनीहरूको पहुँच राम्रो छ, खास गरी साना मझौला उद्योग, एसएमई र सहर बाहिर।
जस्तो?
जस्तो धरान जस्तो सहरमा आरबीबीको शाखा निकै सक्रिय छ, ब्याजदर पनि प्रतिस्पर्धी नै छ। आरबीबीमा 9.8%देखि 13.5%सम्म पनि पाइन्छ।
अनि निजी ब्याङ्कहरू नि, ग्लोबल आइएमई, हिमालयन जस्ता?
निजी ब्याङ्कहरू त अब डिजिटल प्रविधिमा अलि अगाडि छन्, प्रक्रिया छिटो हुन्छ भन्छन्, कहिलेकाहीँ दर पनि अझ आकर्षक हुन सक्छ। जस्तो ग्लोबल आइएमईले राम्रा ग्राहकलाई 10.2%बाटै सुरु गर्छ रे,
तर
उनीहरूको कागजपत्र अलिक कडा हुन सक्छ। हिमालयन जस्ता ब्याङ्कले फेरि सम्बन्ध र अलि प्रिमियम सेवामा बढी जोड दिन्छन्।
ए,
तर यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि, नेपालमा त्यो औपचारिक क्रेडिट स्कोर सिस्टम भर्खरै सुरु हुँदैछ। त्यसैले ब्याङ्कसँग तपाईँको पुरानो सम्बन्ध कस्तो छ, कति विश्वास छ, त्यसले ऋण पाइने नपाइने वा कति पाइने भन्नेमा ठूलो असर गर्छ।
ए, त्यही भएर अघि भन्नुभएको सम्बन्ध क्रेडिट स्कोरभन्दा महत्त्वपूर्ण भनेर पोखराको उदाहरण पनि दिनुभएको थियो, होइन?
हो, पोखराका एक पर्यटन व्यवसायीले राम्रो सम्बन्धकै कारणले नेपाल ब्याङ्कबाट सजिलै ऋण पाएका थिए।
ल, अब अन्तिमतिर लागौँ। ब्याजदर छान्दा नि, स्थिर लिने कि परिवर्तनशील, फिक्स्ड कि फ्लोटिङ, अहिले कुन ठिक होला जस्तो लाग्छ?
यो चाहिँ अलि विचार गर्नुपर्ने कुरा हो। हेर्नुहोस्, अहिले बजारमा ब्याज दर अलि घटेको जस्तो देखिन्छ, 2080 अन्त्यतिर र 81 सुरुमा। यस्तो बेला नगद प्रवाह नियमित छ भने परिवर्तनशील फ्लोटिङ दर लिँदा फाइदा हुन सक्छ। ब्याज घट्यो भने त तिर्ने पैसा कम भयो नि,
तर बढ्यो भने नि?
हो, त्यो जोखिम पनि छ। आर्थिक अवस्था कता जान्छ भन्न सकिन्न। त्यसैले आफ्नो व्यवसायको प्रकृति हेर्नुपर्छ। जस्तो पर्यटन वा कृषि जस्तो क्षेत्रमा आम्दानी तलमाथि भइरहन्छ भने स्थिर दरले ढुक्क बनाउन सक्छ। तर मेरो सल्लाह चाहिँ एकचोटि वित्तीय सल्लाहकारसँग बसेरै छलफल गर्दा राम्रो।
यी सबै कुरा सुन्दा त सही ब्याङ्क र ऋण छान्नु सजिलो काम रहेनछ। व्यवसायीहरूले अक्सर गर्ने गल्तीहरू केही छन् कि?
छन् नि। सबैभन्दा ठूलो गल्ती नै त्यही हो, खालि विज्ञापनको सबभन्दा कम ब्याज दर हेर्ने, लुकेका खर्च, सेवाको गुणस्तर, ब्याङ्कसँगको सम्बन्ध, यी कुरालाई मतलबै नगर्ने
अनि पछि पछुताउने।
रोज्नुभयो, हिसाब गर्दा त्यो बढी ब्याजभन्दा धेरै फाइदा अरू सेवाबाटै भयो रे। वर्षको 4 लाख जति जोगियो भन्नुहुन्थ्यो।
ए,
अर्को गल्ती भनेको बजार राम्ररी नबुझ्नु, आफ्नो कागजपत्र सबै ठिक नपार्नु अनि हतारमा आवेदन दिनु।
त्यसो भए आजको हाम्रो गन्थनबाट व्यवसायीहरूले के कुरा मनमा राख्नु पर्यो त सारमा भनिदिनुहोस् न।
ल, सारमा भन्दा पहिलो, विज्ञापनको अङ्क मात्र नहेर्नुहोस्, पर्दा पछाडिको वास्तविकता बुझ्नुहोस्। दोस्रो, सबै लुकेका लागतहरू के हुन् राम्ररी हिसाब गर्नुहोस्। तेस्रो, राष्ट्र ब्याङ्कका नीति नियमबारे जानकार रहनुहोस्। चौथो, ब्याङ्कसँग राम्रो सम्बन्ध बनाउनुहोस्, त्यसको मूल्य छ। पाँचौं, विभिन्न ब्याङ्कको कुल लागत र सेवा दाँझ्नुहोस्। अनि छैटौं, आफ्नो व्यवसायलाई स्थिर दर ठिक कि परिवर्तनशील सोचेर निर्णय लिनुहोस्।
वाह, नेपालमा व्यवसाय बढाउन चाहने हरेक उद्यमीका लागि यो जानकारी साँच्चै महत्वपूर्ण छ। राम्रो तयारी र सही ब्याङ्किङ सम्बन्धले कति फरक पार्छ भन्ने कुरा प्रष्ट भयो।
एकदमै। अब जाँदै जाँदै एउटा कुरा सोचौं न त, एकातिर नेपाली ब्याङ्किङमा डिजिटलाइजेसन यति छिटो बढिरहेको छ होइन, अर्कोतिर त्यो व्यक्तिगत सम्बन्धको महत्व पनि उत्तिकै छ। अब भविष्यमा व्यवसायहरूले सफल हुनलाई यो नयाँ प्रविधि अपनाउने र त्यो पुरानो सम्बन्ध जोगाइराख्ने बीच कसरी सन्तुलन मिलाउलान् त, यो चाहिँ विचार गर्नुपर्ने प्रश्न हो।